بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے شروتاؤں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ آج کے کاریکرم کا آرمبھ ہم پوتر قرآن کے سورہ ہود کی 45ویں، 46ویں اور 47ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں شری میر زادہ واقفی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وَإِنَّ وَعْدَكَ الْحَقُّ وَأَنْتَ أَحْكَمُ الْحَاكِمِينَ۔ قَالَ يَا نُوحُ إِنَّهُ لَيْسَ مِنْ أَهْلِكَ، إنه عمل غير صالح، فلا تسألني ما ليس لك به علم، إني أعظك أن تكون من الجاهلين، قال رب إني أعوذ بك أن أسألك ما ليس لي به علم، وإلا تغفر لي وترحمني أكن من الخاسرين، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ اور نوح نے اپنے رب کو پکارا اور کہا، ہے رب، میرا بیٹا میرے گھر والوں میں سے ہے اور نشچے ہی تیرا وعدہ سچا ہے اور تو ہی سب سے بڑا حاکم ہے۔ کہا، ہے نوح، وہ تیرے گھر والوں میں سے نہیں، وہ تو اششٹ کرم ہے، تو تو ایسی چیز کا مجھ سے سوال نہ کر جس کا تجھے کوئی گیان نہیں ہے۔ میں تجھے نصیحت کرتا ہوں کہ تو اجانی لوگوں میں سے نہ ہو جا۔ کہا، ہے رب، मैं तेरी पनाह मांगता हूँ इससे कि मैं तुझसे ऐसी चीज का सवाल करूँ जिसका मुझे कोई ज्ञान नहीं, और यदि तूने मुझे क्षमा न किया और मुझ पर तूने दया न की तो मैं घाटा उठाने वालों में से हो जाऊंगा।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कार्यक्रम में आपका स्वागत है। आज बुधवार है, मई की 4, उर्दी बहिश्त की 14 और शव्वाल माह की 3 तारीख। कार्यक्रमों में आप विगत की ही भांति पहले विश्व समाचार सुनेंगे। विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। फिर हम आपको ईद के संबंध में विशेष कार्यक्रम सुनवाएंगे। सभा के अंत में आप सुनेंगे हमारा साप्ताहिक कार्यक्रम आजकल। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रम की रूपरेखा। हमारे इस प्रसारण को आप अपनी सुविधा के अनुसार वेबसाइट पर भी देख और सुन सकते हैं, parstoday.com/hi। इन कार्यक्रमों पर आप अपनी प्रतिक्रिया ईमेल के माध्यम से भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। अब कुछ ही क्षणों में रेडियो तेहरान से समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। राष्ट्रपति ने कहा है कि षड्यंत्रों के बारे में कुवैत का रुख समझदारी भरा रहा है। यमन के क्रांतिकारियों ने सऊदी अरब के एक ड्रोन को मार गिराया। रूस का कहना है कि यूक्रेन में हमारे विरुद्ध इसराइली एजेंट लड़ रहे हैं। और अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। ईरान के राष्ट्रपति का कहना है कि क्षेत्रीय साजिशों के संबंध में कुवैत का रुख समझदारी भरा रहा है। उन्होंने कहा कि हमें उम्मीद है कि ईरान और कुवैत दो पुराने दोस्त होने की हैसियत से वास्तविक संभावनाओं से भरपूर लाभ उठाएंगे। मंगलवार को ईरानी राष्ट्रपति इब्राहिम रईसी ने कुवैत के अमीर शेख नवाफ अल अहमद अल जाबिर अल सबाह को टेलीफोन पर ईद की मुबारकबाद दी थी और उम्मीद जताई थी कि ईद की बरकत से क्षेत्र में पूर्ण रूप से शांति की स्थापना होगी। उन्होंने कहा कि ऐसे अवसरों पर मुसलमानों के दिल एक दूसरे से नज़दीक हो जाते हैं जिससे इस्लामी जगत में एकजुटता पैदा होती है। ईरान के विदेश मंत्री ने अपने तुर्क समकक्ष के साथ बातचीत में पर्यावरण की सुरक्षा और संयुक्त जल स्रोतों के प्रबंधन के लिए परस्पर सहयोग में विस्तार पर बल दिया है। हुसैन अमीर अब्दुल्लाहियान ने तुर्की के विदेश मंत्री को ईद की मुबारकबाद देते हुए दोनों देशों के बीच पहले से भी अधिक सहयोग के विस्तार की मांग की। उन्होंने कहा कि ईरान और तुर्की के बीच रणनीतिक सहयोग की उच्च परिषद की 7वीं बैठक के आयोजन के लिए योजना तैयार कर ली गई है। इस बैठक के आयोजन से दोनों देशों के हितों की प्राप्ति में बड़ी मदद मिल सकती है। अब्दुल्लाहियान का कहना था कि दोनों देशों के बीच पर्यावरण के संरक्षण और संयुक्त जल स्रोतों के सही प्रबंधन के लिए किसी भी समय से ज्यादा सहयोग में विस्तार की जरूरत है। यमन ने एक सऊदी ड्रोन मार गिराया। यमन के सशस्त्र बलों के प्रवक्ता ने कहा है कि हज्जा प्रांत में सऊदी अरब के एक लड़ाकू ड्रोन विमान को मार गिराया गया। المسیرہ ٹی وی کی رپورٹ کے انوسار یمنی سشستر بلوں کے پروکتا بریگیڈیئر جنرل یحییٰ سری نے اپنے ایک ٹویٹ کے ذریعے یہ بتایا ہے کہ یمنی بلوں نے سعودی ڈرون ویمان کو مار گرایا۔ سعودی ڈرون ویمان CH-4 بدھوار کو حجہ پرانت کے حرز علاقے میں اڑان بھر رہا تھا۔ یمنی وایو سینا نے سطح سے ہوا میں مار کرنے والے ایک میزائل سے اس ڈرون ویمان کو شکار کیا۔ اس سے پہلے فروری کے مہینے میں بھی یمنی بلوں نے ایک سعودی ڈرون ویمان کو مار گرایا تھا۔ ज्ञात रहे कि सऊदी अरब UAE जैसे अपने सहयोगी देशों के साथ मिलकर मार्च 2015 से यमन पर लगातार हवाई हमले करता आ रहा है। ज़ायोनी अधिकारियों ने स्वीकार किया है कि मिसाइल रक्षा प्रणाली आयरन डोम फिलिस्तीनी प्रतिरोधी गुटों द्वारा फायर किए जा रहे रॉकेटों को निशाना बनाने में नाकाम रहा है۔ اسرائیل کو آئرن ڈوم پر بہت گرو ہے، جسے وہ فلسطینی پرتیرودھی گٹوں کے راکٹوں کے مقابلے میں بہت پربھاوی ہتھیار مانتا رہا ہے۔ رمضان کی شروعات سے مسجد الاقصی اور اس کے آس پاس کے علاقوں میں فلسطینی اور زائونیوں کے بیچ جھڑپوں میں تیزی کے بعد منگلوار کو زائونی وایو سینا نے سوکار کیا کہ غزہ پٹی اور لبنان کی سیما سے فائر کیے جانے والے میزائلوں کو مار گرانے میں آئرن ڈوم کی پرنالی وفل رہی ہے۔ اسرائیلی ریڈیو کے مطابق میزائل رکشا پرنالی آئرن ڈوم 14.5 ملی میٹر کے گولوں کے سامنے پراست ہو چکی ہے اور اسے ان گولوں کو انٹرسپٹ کرنے کے لیے 20 میزائل فائر کرنے ہوتے ہیں۔ روس کا کہنا ہے کہ یوکرین میں اسرائیلی ایجنٹ ہمارے ورودھ لڑ رہے ہیں۔ روس کے ودیش منترالے کی پروکتا ماریا زاخاروا کے انوسار اسرائیلی ایجنسی یوکرین کی سینا کے ساتھ وہاں پر ہمارے روس کے ودیش منترالے کی پروکتا کے انوسار اسرائیلی ایجنٹ روس یوکرین کی سینا کے ساتھ مل کر ہمارے ورودھ یدھ کر رہے ہیں۔ یوکرین یدھ کے آرمبھ ہونے کے بعد زائونی شاسن کی اور سے روس ورودھی نیتیاں اپنائے جانے کے بعد سے ماسکو اور تل اویو کے سمبندھوں میں تناؤ بڑھ گیا ہے۔ اس سے پہلے روس کے ودیش منترالے کی پروکتا نے منگلوار کو یوکرین میں موجود نیو نازیوں کے سمرتھن کی بات کہی تھی۔ ماریا زاخاروا کا یہ بیان اس گھٹنا کرم کے بعد سامنے آیا جس کے انترگت سنچار مادھیموں کے انوسار زائونی شاسن نے یوکرین کے لیے سینی سہایتا بھیجنے پر سہمتی کی۔ اسی کے ساتھ زائونی ادھیکاری یوکرین کی ادھک سے ادھک سہایتا کے مدے پر بھی وچار ومرش کر رہے ہیں۔ پچھلے 3 مہینوں سے جاری یوکرین یدھ کی نکٹ سماپتی کے کوئی آثار نظر نہیں آ رہے ہیں۔ روس اور یوکرین کے بیچ کئی چرن کی وارتاؤں کے باوجود سمسیا کا سمادھان نہیں ہو پایا ہے اور کسی بھی پرکار کا سنگھرش ورام ابھی لاگو نہیں ہوا ہے۔ یوکرین کے راشٹرپتی کہہ چکے ہیں کہ روس کے حملے سے ان کے دیش کو اربوں ڈالر کا نقصان ہو چکا ہے۔ ان کا کہنا ہے کہ یہ راشی روس کو ہمیں دینی چاہیے کیونکہ یہ شتی ہمیں روسی حملوں سے ہی ہوئی ہے۔ بہت سے راجنیتک وشلیشکوں کا یہ کہنا ہے کہ امریکہ اور پشچم دوارا یوکرین کو ہتھیاروں کی اس سپلائی کے کارن نہ تو سنگھرش ورام ہو پا رہا ہے اور نہ ہی یدھ کو روکنے کے لیے کوئی راستہ نکل آ رہا ہے۔ روسی ودیش منترالے کی پروکتا نے زائونی شاسن پر یوکرین میں نیو نازیوں کے سمرتھن کا آروپ لگایا ہے۔ روس اور یوکرین یدھ کے سمبندھ میں اسرائیلی ودیش منتری کی ٹپنی کی آلوچنا کرتے ہوئے زاخاروا نے کہا اتہاس ورودھی ان کے دعووں پر ماسکو کا دھیان ہے۔ زائونی ودیش منتری کے ان دعووں سے اسپشٹ ہے کہ تل اویو شاسن کیو میں نیو نازیوں کا سمرتھن کر رہا ہے۔ انہوں نے آگے کہا کہ پشچمی میڈیا اور کچھ روسی ادارواد یوکرین میں نیو نازیوں کو لے کر بحث میں الجھے ہوئے ہیں۔ زاخاروا کا یہ بھی کہنا تھا کہ زیلنسکی کا یہودی ہونا اس بات کا ثبوت نہیں ہے کہ وہ نیو نازیوں کے سمرتھک نہیں ہیں، کیونکہ اتہاس میں ہمارے سامنے ایسے کئی پرکرن موجود ہیں کہ جب یہودیوں نے نازیوں سے سہیوگ کیا تھا۔ यूक्रेन के राष्ट्रपति के अनुसार उनके देश के पुनर्निर्माण में 600 अरब डॉलर से अधिक पैसा खर्च होगा। व्लादिमीर ज़ेलेंस्की ने मंगलवार की रात दावा किया है कि रूस को हमें 600 अरब डॉलर देने चाहिए क्योंकि देश के पुनर्निर्माण में इतना पैसा खर्च होगा। उन्होंने कहा कि संघर्ष विराम के लिए बात तभी बनेगी जब रूस के राष्ट्रपति व्लादिमीर पुतिन के साथ उनकी सीधी वार्ता होगी। इसी बीच रूस की राष्ट्रीय सुरक्षा परिषद के उप सचिव ने बताया है कि यूक्रेन के राष्ट्रपति शांति के इच्छुक नहीं हैं। उन्होंने कहा कि वे अब भी पश्चिम से हथियारों और पैसों की उम्मीद लगाए हुए हैं। दिमित्री के अनुसार ज़ेलेंस्की को यूक्रेन की जनता का कोई दर्द नहीं है। 24 फरवरी को यूक्रेन युद्ध आरंभ होने के बाद से रूस और यूक्रेन के बीच कई चरण की वार्ताएं हो चुकी हैं, किंतु इनका कोई भी सकारात्मक परिणाम सामने नहीं आया है। यूक्रेन युद्ध के आरंभ होने के साथ ही अमेरिका सहित कई पश्चिमी देश ज़ेलेंस्की को बड़ी मात्रा में हथियार भेज रहे हैं। इस पर रूस ने अपनी प्रतिक्रिया देते हुए कहा है कि पश्चिमी देशों द्वारा यूक्रेन को हथियार देने की स्थिति में युद्ध लंबा खिंच सकता है। दक्षिणी कोरिया ने खबर दी है कि उत्तरी कोरिया ने एक बैलिस्टिक मिसाइल का परीक्षण किया है। दक्षिणी कोरिया की सेना ने बुधवार को घोषणा की है कि उत्तरी कोरिया ने बैलिस्टिक मिसाइल का एक नया परीक्षण किया है। जापान के प्रधानमंत्री ने फेसबुक पर इसकी पुष्टि करते हुए लिखा है कि एक मिसाइल का परीक्षण किया गया है। दूसरी ओर जापान के कोस्ट गार्ड्स ने भी उत्तरी कोरिया की ओर से मिसाइल परीक्षण की बात को सही बताया है। इसी बीच यूनहाप समाचार एजेंसी ने दक्षिणी कोरिया की संयुक्त सेना की कमान के हवाले से बताया है कि उत्तरी कोरिया की ओर से पूर्वी सागर में बैलिस्टिक मिसाइल का परीक्षण किया गया। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनैतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे हमास के नेता द्वारा दिए गए बयानों से भयभीत इसराइल के बारे में, और फिर बात करेंगे यूक्रेन युद्ध कब होगा समाप्त और पोप को किस बात पर नहीं है यकीन इसके बारे में, और अंत में चलेंगे महाराष्ट्र जहां मस्जिदों पर लगे लाउडस्पीकर पर हो रहा विवाद खत्म होने का नाम नहीं ले रहा है। इस बारे में हमारे संवाददाता आपको अधिक जानकारी देंगे।
लाउडस्पीकर के मुद्दे को लेकर महाराष्ट्र का राजनीतिक वातावरण,
तो दोस्तों सबसे पहले बात करते हैं हमास के नेता याहया सिनवार के बयान की कि जिसने फिलिस्तीनी युवाओं में जोश भर दिया है, तो वहीं तेल अवीव में बैठे कब्जाधारियों की हवा निकाल दी है। इस संबंध में IRIB के संवाददाता की एक स्पेशल रिपोर्ट हमारे साथी कायम रिजवी की आवाज में।
इसराइल लड़ाई को अगर धार्मिक लड़ाई में बदलना चाहता है तो हम इसके लिए भी तैयार है। इस बयान के बाद हमास के नेता ने एक दूसरा बयान देकर इसराइल में भूकंप ला दिया है। हमास के नेता यहिया सिनवार के पहले बयान पर ही ज़ायोनी टीकाकारों और मीडिया ने तुरंत उनकी हत्या की मांग कर डाली, जबकि फिलिस्तीनियों का ये मानना है कि सिनवार का बयान बहादुरी भरा बयान था। साथ ही वो ये भी दर्शाता है कि प्रतिरोधक बल अवैध ज़ायोनी शासन से मुकाबले के लिए पूरी तरह से तैयार हैं। जिहादी इस्लामी फिलिस्तीन के नेता कहते हैं कि यहिया सिनवार का भाषण हर फिलिस्तीनी के दिल की आवाज़ है। हर फिलिस्तीनी ये बात कहता है कि बैतुल मुकद्दस और मस्जिदुल अक्सा हमारी रेड लाइन है, उस पर होने वाले किसी भी तरह के हमले या अनादर का ज़ायोनी शासन ही जिम्मेदार होगा। फिलिस्तीनी नागरिक सुलेमान अबू शरिया का कहना है कि यहिया सिनवार का बयान बिल्कुल साफ था। उनके बयान ने हम युवाओं में जोश भर दिया है। हमें यकीन है कि बैतुल मुकद्दस की आज़ादी बस अब कुछ ही कदम दूर है। हमास के नेता यहिया सिनवार ने एक बार फिर 1011 नंबर की ओर इशारा किया। उनका संकेत उन्हीं मिसाइलों की ओर था जो अवैध ज़ायोनी शासन के अहंकार को बार बार मिट्टी में मिला रहे हैं। सिनवार ने कहा कि हमारी मिसाइलें अवैध ज़ायोनी शासन के दिल में छेद कर देंगी। उन्होंने कहा कि हमारी बढ़ती ताकत का राज हमारी एकता में छिपा हुआ है। उनके मिसाइल वाले बयान ने तेल अवीव में बैठे कब्जाधारियों की नींदें उड़ा दी हैं। फिलिस्तीनी नागरिक अहमद अबू कमर कहते हैं कि हाल ही में हमारी मिसाइलों ने अवैध ज़ायोनी शासन को फिलिस्तीनी राष्ट्र का संदेश पहुँचा दिया है। हमास के नेता यहिया सिनवार ने कहा है कि हम इस्लामी गणतंत्र ईरान, इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनई, ईरान के राष्ट्रपति और विशेषकर ईरान के एक एक नागरिक और फिलिस्तीनियों के समर्थकों का धन्यवाद कहते हैं, जिन्होंने बैतुल मुकद्दस और हमारे समर्थन में होने वाले विश्व कुद्स दिवस की रैलियों और कार्यक्रमों में भाग लिया। फिलिस्तीनी संगठन के एक अधिकारी ने कहा है कि फिलिस्तीन के सभी संगठन ईरानी राष्ट्र और विशेषकर शहीद जनरल कासिम सुलेमानी का आभार व्यक्त करते हैं। ईरान हमेशा से प्रतिरोध का समर्थक रहा है, जिसने हमारे हथियारों के उद्योग को विकास प्रदान किया है। कुल मिलाकर हाल के दिनों में होने वाली गतिविधियों और प्रतिरोधक बलों की एकजुटता ये दर्शाती है कि आने वाले दिन प्रतिरोध के लिए कई तरह की खुशखबरी लेकर आने वाले हैं। साथ ही गजा की घेराबंदी भी अपने अंत पर पहुंच सकती है। ये सब ऐसी संभावित चीजें हैं जिनके बारे में दुश्मन भी अब दबे शब्दों में मानने लगा है।
और अब चर्चा करते हैं यूक्रेन और रूस के बीच जारी युद्ध की। हंगरी के प्रधानमंत्री ने वरिष्ठ ईसाई धर्मगुरु पोप फ्रांसिस से कहा है कि यूक्रेन युद्ध जल्द समाप्त होने वाला है, लेकिन पोप ने उनकी बात पर विश्वास करने से इनकार कर दिया है। इस बारे में एक रिपोर्ट पेश कर रहे हैं न्यूयॉर्क स्थित संयुक्त राष्ट्र संघ कार्यालय से IRIB के संवाददाता कामरान नजबजादे, हमारे साथ ही सैयद मीसम की आवाज में।
विक्टर ओरबन हंगरी के प्रधानमंत्री हैं, जो पुतिन के अच्छे दोस्त, उनके समर्थक और बुरे समय में मास्को के साथी हैं। हंगरी पूरी तरह रूस के तेल पर निर्भर है। ओरबन ने ईसाइयों के सर्वोच्च धर्मगुरु पोप फ्रांसिस से कहा है कि परेशान न हो, यूक्रेन युद्ध 3 से 4 दिन में समाप्त हो जाएगा। ठीक उस दिन जिस दिन रूसी कैलेंडर के मुताबिक रूस ने जर्मन नाजी पर विजय प्राप्त की थी, और इस दिन रूस में बड़ा जश्न मनाया जाता है और भव्य सैन्य परेड का भी आयोजन होता है। लेकिन पोप फ्रांसिस को यकीन नहीं हुआ, इसीलिए उन्होंने कहा कि मुझे कोई उम्मीद नहीं है, रूसियों ने भी जंगबंदी की पुष्टि नहीं की है। अमेरिकी भाषाविद और राजनीतिक विश्लेषक नोम चोम्स्की ने भी इस पर प्रतिक्रिया देते हुए कहा है कि अमेरिकी नीतियां रूस यूक्रेन युद्ध को हवा देने के अलावा कुछ नहीं कर रही हैं। वहीं अगर अमेरिका के आम लोगों की राय जानना चाहें तो ताज़ा सर्वेक्षण में 70% अमेरिकी संभावित परमाणु हमले को लेकर चिंतित हैं। साथ ही उन्हें तीसरे विश्व युद्ध का भी डर सता रहा है। इसका कारण यह है कि यूक्रेन में शुरू हुआ युद्ध तेजी से अमेरिका और रूस के युद्ध में बदलता जा रहा है। इसे लेकर दुनिया का भविष्य भी खतरे में पड़ता जा रहा है। इस बीच न्यूयॉर्क टाइम्स ने पर्दे के पीछे की खबर दी है कि अमेरिका एक कमजोर रूस देखना चाहता है, इसलिए युद्ध और व्यापक होगा। लेकिन फॉक्स न्यूज के प्रसिद्ध एंकर ने अपनी समीक्षात्मक रिपोर्ट में कहा है कि यूक्रेन युद्ध डेमोक्रेट्स का मॉस्को से बदला है, क्योंकि डेमोक्रेट्स का ये मानना है कि वर्ष 2016 में अमरीकी राष्ट्रपति पद के चुनाव में रूस ने हस्तक्षेप करके ट्रंप को राष्ट्रपति बनवाया था।
The Russian government, quote, hacked our election.
इसलिए यूक्रेन युद्ध एक बदला है। कुल मिलाकर यूक्रेन युद्ध को लेकर चाहे रूस हो या अमेरिका और या फिर यूरोप, जहां ये सब कुछ खास चीजों की तलाश में है, वहीं इनका ये भी प्रयास है कि कुछ खास चीजें उनके हाथों से न निकल जाएं। इसलिए कहते हैं कि संयुक्त राष्ट्र संघ को अपनी साख को बाकी रखना चाहिए था, ताकि ऐसे मौकों पर वो सही फैसला लेने की शक्ति रखता, और आज कई बार उसके द्वारा की गई युद्ध विराम की कोशिशें नाकाम न हुई होती। इस सबके बावजूद एक बार फिर संयुक्त राष्ट्र सुरक्षा परिषद यूक्रेन के मुद्दे पर गुरुवार को बैठक कर रही है। न्यूयॉर्क स्थित संयुक्त राष्ट्र संघ कार्यालय से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
और अब रुख करते हैं भारत का और बात करते हैं भारत में धार्मिक स्थलों में लगने वाले लाउड स्पीकर को लेकर चल रहा विवाद खत्म होने का नाम नहीं ले रहा है। महाराष्ट्र में शिवसेना और MNS इस मामले को लेकर आमने सामने खड़े हो गए हैं। इस बारे में विस्तार से जानकारी दे रहे हैं दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
लाउड स्पीकर के मुद्दे को लेकर महाराष्ट्र का राजनीतिक वातावरण गर्माया हुआ है और राज ठाकरे के नेतृत्व वाली महाराष्ट्र नव निर्माण सेना और उद्धव ठाकरे के नेतृत्व वाली गठबंधन सरकार आमने सामने आ गई है। राज ठाकरे ने महाराष्ट्र सरकार को अल्टीमेटम दिया था कि यदि मस्जिदों से लाउड स्पीकर नहीं हटाए गए तो वे आंदोलन शुरू कर देंगे। MNS के कार्यकर्ताओं ने निर्धारित कार्यक्रम के अनुसार सुबह की अजान के बाद मुंबई के एक मस्जिद के बाहर हनुमान चालीसा का कार्यक्रम लाउडस्पीकर पर शुरू कर दिया। राज ठाकरे ने MNS कार्यकर्ताओं को ऐसा करने को निरंतर कहा था। महाराष्ट्र की पुलिस ने 1 मई को इसी मुद्दे को लेकर भड़काऊ भाषण देने के आरोप में राज ठाकरे के खिलाफ मुकदमा दर्ज किया है। महाराष्ट्र की एक अदालत ने भी 14 साल पुराने एक मामले में राज ठाकरे के खिलाफ गैर जमानती वारंट भी जारी किया है। महाराष्ट्र पुलिस ने सुरक्षा के कड़े बंदोबस्त किए हैं और MNS के 75,000 कार्यकर्ताओं को नोटिस जारी किए गए हैं। MNS के नेताओं ने खबरदार किया है कि यदि उनके नेता के विरुद्ध आगे कार्रवाई की गई तो वे सड़कों पर उतर जाएंगे। महाराष्ट्र की सत्तारूढ़ शिवसेना ने कहा है कि राज्य अल्टीमेटम से नहीं बल्कि कानून से चलता है। महाराष्ट्र नव निर्माण सेना प्रमुख राज ठाकरे ने आज कहा कि लाउडस्पीकर हटाने का मामला कोई धार्मिक नहीं बल्कि सामाजिक मुद्दा है। उन्होंने कहा कि लाउडस्पीकर मंदिरों से भी हटाए जाने चाहिए। उन्होंने कहा कि बहुत से मंदिरों में भी गैर कानूनी रूप से लाउडस्पीकर लगाए गए हैं। राज ठाकरे ने कहा कि मैं प्रार्थना का विरोधी नहीं हूं, लेकिन ऐसी प्रार्थनाओं के लिए सुप्रीम कोर्ट द्वारा बनाए गए नियमों का पालन किया जाना चाहिए और जो धार्मिक स्थल इसका पालन नहीं कर रहे हैं उनके विरुद्ध कार्रवाई की जानी चाहिए। राज ठाकरे ने कहा,
सुप्रीम कोर्ट ने जो बताया है कि 45 से 55 तक डेसिबल होना चाहिए लाउडस्पीकर का, 45 से 55 डेसिबल का लाउडस्पीकर होना चाहिए। इसका मतलब है हमारे घर में हम लोग जो मिक्सर लगाते हैं, ग्राइंडर मिक्सर जो लगाते हैं, उसका जो आवाज रहता है उतना आवाज, अगर इसके आगे जाएंगे तो उनके ऊपर कार्रवाई होनी चाहिए। ये सुप्रीम कोर्ट ने कहा है, मैं देख रहा हूँ कि कार्रवाई हो रही है नहीं हो रही है।
शिवसेना सांसद संजय राउत ने MNS प्रमुख पर जवाबी हमला करते हुए कहा,
महाराष्ट्र में कोई भी गैर कानूनी लाउड स्पीकर नहीं चल रहा है पहले से, तो ये आंदोलन क्यों कर रहे हो भाई? आप माहौल खराब करने की कोशिश कर रहे हो।
MNS ने 2 दिन पहले ही औरंगाबाद में विशाल रैली की थी, जिसके दौरान राज ठाकरे पर आरोप है कि उन्होंने भड़काऊ भाषण दिया था। शिवसेना की गठबंधन सरकार ने कहा है कि महाराष्ट्र में शांति भंग करने वालों के विरुद्ध कड़ी कार्रवाई की जाएगी। सरकार ने सभी से शांति बनाए रखने की अपील की है। شمشاد کاظمی، ریڈیو تہران، دلی۔
شروتاؤں، راجنیتک چرچا کا دینک کاریکرم اب یہیں سماپت ہوتا ہے۔ یہ ریڈیو تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا آج کل، لیکن اس سے پہلے پرستوت ہے عید الفطر کے شبھ اوسر پر ایک وشیش کاریکرم۔
دوستو، عید فطر کے شبھ اوسر پر آپ سب کو بہت بہت مبارکباد پیش کرتے ہیں، اور اس اوسر پر ایک وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہے احمد عباس اور مریم مہردادی کا سلام سویکار کیجیے۔
دوستو، رمضان کا پوتر مہینہ بیت چکا ہے، یعنی روزہ رکھ کر اپاسنا اور پرارتھنا کرنے کا سمے بیت گیا۔ لوگ عید کی خوشی منا رہے ہیں، چاروں طرف اللہ اکبر کی دھنی گونج رہی ہے۔ لوگ مہان ایشور کا گنگان کر رہے ہیں اور کہہ رہے ہیں کہ تیرے سوا کوئی بھی پوجیہ نہیں ہے، ساری پرشنسائیں تیرے لیے ہیں، تیرا شکر ہے کہ ہمارا پتھ پردرشن ستیہ مارگ کی اور کیا، اور جو کچھ تو نے دیا ہم اس پر تیرا آبھار پرکٹ کرتے ہیں۔
واستو میں آج ان لوگوں کی عید ہے جنہوں نے رمضان کے پوتر مہینے میں روزہ رکھا اور گناہوں و حرام کاریوں سے دوری کی، پوتر قرآن کی تلاوت سے اپنی آتما کو ترپت کیا، آتم شدھی کی اور سوئم کو سدگنوں سے سسجت کیا۔ کتنے خوش نصیب وہ لوگ ہیں جنہوں نے اپنے پالنہار کی اپاسنا کی، اس کی عبادت کے شیتل جل سے اپنی آتما کو وشدھ بنایا۔ بہت سے لوگوں نے سوئم کو اتنا پوتر و شدھ بنا لیا مانو دوبارہ ان کا جنم ہوا ہے۔ جب کوئی ویکتی نہانے کے بعد صاف ستھرا یا نیا وستر دھارن کرتا ہے تو وہ اس بات کی پوری کوشش کرتا ہے کہ اس کا وستر گندا نہ ہونے پائے۔ اسی طرح جس نے ایک مہینے تک روزہ رکھا اور اپنے اندر موجود برائیوں کو تلانجلی دی، وہ نہ کیول گناہ نہیں کرے گا بلکہ گناہ کرنے کے بارے میں سوچے گا بھی نہیں۔
گناہ کی سوچ گناہ نہیں ہے، مگر اس کا اثر انسان کے ویکتتو پر ضرور پڑتا ہے۔ مثال کے طور پر اگر کوئی انسان چوری کرنے یا جھوٹ بولنے کی ماتر کلپنا کرے تو یہ کاریہ گناہ نہیں ہے، پرنتو انسان کے چریتر پر اس کا پربھاؤ اوشیہ پڑے گا۔ جس طرح سے اگر کسی کمرے میں ماتر دھواں ہوں تو دھوئیں سے کمرہ یا کمرے میں رکھی چیزیں نہیں جلیں گی، مگر کمرے یا اس میں رکھی چیزوں کی چمک ضرور کم ہو جائے گی۔ ٹھیک یہی حال گناہ کی سوچ کی ہے۔ دھرم پرائن انسان گناہ کرنا تو بہت دور کی بات، گناہ کرنے کی سوچ سے بھی بچتا ہے، کیونکہ گناہ کی سوچ اس دھوئیں کی بھاتی ہے جو انسان کے پوتر اور شدھ استتو کو دھومیل اور کم رنگ کر دیتا ہے۔
مہان ایشور نے ایک مہینے تک روزہ رکھنے کے بعد عید کو رکھا ہے، اور صحیح اور واستوک ارتھوں میں وہ دن عید کا دن ہے جس دن انسان سے کوئی گناہ نہ ہو۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ ہر وہ دن عید ہے جس دن گناہ نہ ہو۔ عام لوگ یہ سمجھتے ہیں کہ رمضان کے پوتر مہینے کے بیچ جانے کے بعد جو دن آتا ہے وہ عید ہے، جبکہ حضرت علی فرماتے ہیں کہ ہر وہ دن عید ہے جس دن انسان سے گناہ نہ ہو۔ اس آدھار پر ہم کہہ سکتے ہیں کہ اگر عید کے دن کوئی گناہ کرے تو اس کے لیے وہ دن واسطوں میں عید نہیں ہے، اور اگر عید کا دن نہ ہو اور انسان اس دن گناہ نہ کرے تو بھی وہ دن واسطوں میں اس کے لیے عید کا دن ہے، یعنی عید ہونے یا نہ ہونے کا ماپدنڈ پاپ ہے۔ حضرت علی علیہ السلام نے واستوک عید کی جو پریبھاشا بتائی ہے اس کی روشنی میں بہت سارے لوگ ہیں جن کی پوری زندگی گزر جاتی ہے اور انہیں واستوک عید نصیب نہیں ہوتی، جبکہ اس بیچ کچھ ایسے بھی لوگ ہیں جن کا ہر دن عید ہوتا ہے۔
دوستو, رمضان کا مہینہ بیت چکا ہے, یعنی وہ مہینہ بیت چکا ہے جو 1000 مہینوں سے بہتر تھا, اور وہ دن آ گیا ہے جسے مہان ایشور نے مسلمانوں کے لیے عید قرار دیا ہے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں, جب عید فطر کی رات آ جاتی ہے تو ایشور روزہ رکھنے والوں کو بے حصہ پرتیدان دیتا ہے.
دوستو, جب رمضان کا پوتر مہینہ آرمبھ ہو رہا تھا تو بہت سے لوگ کامنا و ابھلاشا کر رہے تھے کہ انہیں مہان ایشور کا مہمان بننے کی قسمت ملے. انہوں نے رمضان مہینے میں روزے رکھے, مہان ایشور کی نعمتوں و برکتوں سے لابھ اٹھایا. اب وہ عید فطر کی خوشیوں میں شامل ہیں اور اپنے پالنہار کا شکر ادا کر رہے ہیں.
عید فطر کے دن کا ایک مہتوپورن عمل عید کی نماز ہے. عید کی نماز جو آج کے دن کی آدھیاتمک سندرتا میں چار چاند لگا دیتی ہے. عید کی نماز دو رکعت ہے. پہلی رکعت میں سورہ حمد کے بعد سورہ آلہ اور اس کے بعد پانچ بار قنوت پڑھا جاتا ہے, جبکہ دوسری رکعت میں حمد سورہ پڑھنے کے بعد پوتر قرآن کا شمس سورہ پڑھا جاتا ہے اور اس کے بعد چار بار قنوت پڑھا جاتا ہے.
عید کی نماز میں جو قنوت پڑھے جاتے ہیں ان میں مہتوپورن سندیش نہت ہیں. ان قنوتوں میں مہان ایشور کی پرشنسا کی جاتی ہے, اس کا گڑگان کیا جاتا ہے جو سارے برہمانڈ کا رچیتا ہے, سب کا پالنہار ہے, سب کے گناہوں کو کھما کرنے والا ہے, سب پر اس کی دیا درشٹی ہے. کوئی اس بات کی کلپنا بھی نہیں کر سکتا کہ وہ کتنا دیاوان اور کرپالو ہے. اس کی دیا و کرپا اسیم ہے. اگر سمست انسان اور جنات مل کر اس کی نعمتوں کو شمار کرنا چاہیں تو نہیں کر سکتے. وہ ہر بھلائی اور ماتر بھلائی کا سروت ہے. وہ سرو گیاتا ہے. وہ ہر پرانی کے دلوں کا بھید جانتا ہے. دوسرے شبدوں میں کوئی چیز نہیں ہے جس کے ودت اور نہت کا سمپورن گیان اسے نہ ہو.
عید کی نماز میں جو قنوت پڑھے جاتے ہیں ان میں پیغمبر اسلام اور ان کے پوتر پریجنوں پر درود و سلام بھیجے جاتے ہیں. دوسرے شبدوں میں لوگ مہان ایشور سے دعا کرتے ہیں کہ انہیں ان مہان ہستیوں کے پد چنوں پر چلنے و عمل کرنے کا سامرتھ پردان کرے. جو انسان عید کی نماز میں ان قنوتوں کو پڑھتا ہے وہ اچھی طرح جانتا ہے کہ مہان ایشور کے علاوہ کسی کے اندر شکتی نہیں ہے, اور جس کے اندر بھی جو شکتی ہے تو اس کا سروت مہان ایشور ہے. اسی پرکار قنوت پڑھنے والا مہان و سرو سمرت ایشور سے دعا کرتا ہے کہ ہمیں وہ بھلائی پردان کر جو بھلائی تو نے حضرت محمد اور ان کے پوتر پریجنوں کو پردان کیا, اور ہمیں ان برائیوں سے دور رکھ جن سے تو نے حضرت محمد اور ان کے پریجنوں کو دور رکھا. اسی پرکار قنوت پڑھنے والا مہان ایشور سے دعا کرتا ہے کہ وہ اسے نیک و بھلا بندہ بننے کا سامرتھ پردان کرے, اور ہم تیری شرن چاہتے ہیں.
کتنے بھاگیشالی وہ لوگ ہیں جنہیں اپنے پالنہار کی شرن مل جائے, اور جسے بھی یہ شرن مل جائے اسے کوئی بھی چیز نقصان نہیں پہنچا سکتی. مہان ایشور کی شرن سرکشا, مٹھاس اور سکون کی شرن ہوتی ہے. جس انسان کو مہان ایشور کی شرن مل جائے وہ کسی دوسرے کی شرن میں جانے کی کلپنا نہیں کرے گا. مہان ایشور کی شرن میں جانے والے کو جو مٹھاس و سکون ملتا ہے وہ کسی بھی دوسری چیز میں نہیں ہوتا. جو انسان مہان ایشور کی شرن میں چلا گیا اس نے سوئم کو ہر پرکار کی برائی سے سرکشت کر لیا. اگر کوئی انسان مہان ایشور کی شرن چاہتا ہے, اس کی کرپا درشٹی کا پاتر بننا چاہتا ہے, تو اسے چاہیے کہ وہ اپنی انتراتما کو پوتر کرے, سوئم کو گناہوں سے دور کرے.
جو انسان عید کی نماز اور قنوت پڑھتا ہے وہ اس بات کا بھی احساس کرتا ہے کہ اس کی عید دوسروں کی خوشی میں ہے, یعنی دوسروں کی خوشی کو اپنی عید کا حصہ سمجھتا ہے. پروپکار سے اسے جو خوشی ملتی ہے اس کا آبھاس پروپکاری ہی کر سکتا ہے. پروپکار اور مومن کو خوش کرنے کے ثواب اور اس کے مہتو کا اندازہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی اس حدیث سے لگایا جا سکتا ہے جس میں آپ فرماتے ہیں, جس نے ایک مومن کو خوش کیا اس نے مجھے خوش کیا, اور جس نے مجھے خوش کیا اس نے اللہ کو خوش کیا.
پوتر قرآن میں ایک بار عید شبد آیا ہے, اور وہ بھی حضرت عیسیٰ علیہ السلام اور ان کے وشیش انویائیوں کے سمبندھ میں. حضرت عیسیٰ مسیح علیہ السلام کے وشیش انویائیوں نے اپنے ایمان کو پریپورن کرنے کے لیے حضرت سے کہا کہ کیا آپ کا پالنہار آسمان سے ہمارے لیے کھانا بھیج سکتا ہے؟ حضرت عیسیٰ علیہ السلام یہ بات سننے کے بعد چنتت ہو گئے کیونکہ اس بات سے سندیہ کی گند آ رہی تھی۔ حضرت عیسیٰ علیہ السلام نے اپنے وشیش انویائیوں سے کہا، اگر ایشور پر ایمان رکھتے ہو تو اس سے ڈرو، پرنتو حضرت عیسیٰ علیہ السلام شیگر ہی سمجھ گئے کہ ان کے وشیش انویائیوں و ششوں کا ادیشے چمتکار ہے۔
حضرت عیسیٰ مسیح علیہ السلام کے انویائی ان سے بڑا چمتکار چاہتے تھے تاکہ اسے دیکھ کر اپنے ایمان میں وردھی کریں۔ اس کے بعد حضرت عیسیٰ علیہ السلام نے مہان ایشور سے پرارتھنا کی کہ ہے پالنہار، آسمان سے میرے لیے دسترخوان نازل کر تاکہ وہ ہم سے پہلے والوں کے لیے اور ہم سے آخر والوں کے لیے عید ہو اور تیری طرف سے نشانی۔
روایتوں میں آیا ہے کہ آسمان سے یہ دسترخوان رویوار کو نازل ہوا تھا اور عیسائی اسی وجہ سے اس دن کو عید کے روپ میں مناتے ہیں اور چھٹی کرتے ہیں۔ اس آدھار پر پوتر قرآن کے انوسار یقین و وشواس کے پورن چرن تک پہنچنے اور آتم نرماڑ کو عید کہتے ہیں۔
عید کا ارتھ واپسی اور لوٹنا ہے۔ ایشوریہ دھرم اسلام کی ایک وشیشتا یہ ہے کہ اس کی سمست شکشائیں و آدیش پوری طرح انسان کی واستوک سرشٹی و پروتی کے بالکل انوروپ و انوسار ہیں، اور جو انسان اسلام دھرم کی شکشاؤں پر عمل کرتا ہے، یعنی گناہوں اور مہان ایشور کی اوگیا کو چھوڑ کر اپنی مول پروتی کی اور واپسی کرتا ہے، اور یہی وجہ ہے کہ جس کے کارن عید کو عید کہا جاتا ہے۔ اگر ان باتوں پر دھیان دیا جائے اور اس میں غور فکر کیا جائے تو حضرت علی علیہ السلام کے اس مولیوان کتھن کے ارتھ کو بھلی بھاتی اور صحیح طرح سے سمجھا جا سکتا ہے، جس میں آپ فرماتے ہیں کہ ہر وہ دن عید ہے جس میں اللہ کی اوگیا و گناہ نہ کیا جائے۔
آج عید ہے، یعنی مول پروتی کی اور واپسی کا دن۔ انسان سوئم کو گناہوں سے پوتر کر کے اپنی مول پروتی کی اور واپسی کر سکتا ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں، عید فطر کے دن ایک فرشتہ آواز دیتا ہے اور کہتا ہے کہ ہے ایشور کے بندو، تمہیں مبارک ہو کہ ایشور نے تمہارے پچھلے گناہوں کو معاف کر دیا، تو دیکھو کہ تم اپنی زندگی کے شیش دنوں کو کس پرکار گزارتے ہو۔
دوستو، کاریکرم کی سماپتی سے پہلے ایک بار پھر آپ سب کی سیوا میں عید فطر کے شبھ اوسر پر ہاردک بدھائی پیش کرتے ہیں اور مہان و سرو سمرتھ ایشور سے دعا کرتے ہیں کہ ہم سب کو مول پروتی کی اور واپسی اور اس پر باقی رہنے کا سامرتھ پردان کرے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ آج کل
دوستو، کاریکرم آج کل میں آپ کا سواگت ہے۔ مریم مہردادی اور احمد عباس کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم ایران کے سشستر بلوں دوارا سینیہ ہیلی کاپٹروں کے کھیتر میں ہوتے وکاس کے بارے میں چرچا کریں گے۔
اسلامی گڑتنتر ایران کے سشستر بلوں کا ہمیشہ سے لڑاکو ہیلی کاپٹروں کی پریچالن کشمتا میں وردھی کا فوکس رہا ہے۔ یہ کاریہ ایران کے رکشا ادیوگ کے وکاس اور وستار کے ساتھ وشیش روپ سے میسائلوں، ٹوہی ویمانوں اور ہتھیار پرنالیوں کے کھیتر میں اور بھی ادھک مولیوان ہو گیا ہے۔ اسلامی گڑتنتر ایران کی وایو سینا کے پاس اس سمے بڑی سنکھیا میں اتیادھنک لڑاکو ہیلی کاپٹر موجود ہیں۔ حال کے ورشوں میں لڑاکو ہیلی کاپٹروں کا مدعا وایو سینا کے پرمکھ مدوں میں سے ایک تھا، لیکن آج ایران کی سشستر سینا نے اس کھیتر میں کئی مہتوپورن اپلبدھیاں حاصل کر لی ہیں۔ اس کھیتر میں جن پروجیکٹوں پر پرمکھتا کے ساتھ کام کیا جا رہا ہے ان میں سے ایک طوفان نامک ہیلی کاپٹر بھی ہے، جس میں آپٹیکل ٹارگیٹنگ اور ڈیٹیکشن سسٹم، پائلٹ کے لیے نائٹ ویژن گوگلز اور ہیلی کاپٹر کے لیے نئے ہتھیار شامل ہیں۔ اس کے علاوہ انیہ ہیلی کاپٹر جیسے کہ 214 ہیلی کاپٹر، آپٹیکل لکشیہ کرن اور ٹوہی پرنالی پائلٹ کے لیے نائٹ ویژن گوگلز اور نئے ہتھیاروں سے لیس ہیں۔ اسی طرح کوبرا نامک ہیلی کاپٹر کے آدھونکی کرن سے سمبندھت کئی پریوجنائیں بھی جاری ہیں، جیسے کہ پرسدھ کارنیٹ اینٹی ٹینک میسائل، قمر بنی ہاشم میسائل اور حیدر میسائل سے اس ہیلی کاپٹر کو لیس کرنا ہے۔
اسی طرح کے بہت ہی وشیش پروجیکٹ ہے کہ جسے شفق کے نام سے جانا جاتا ہے۔ شفق میزائل سشستر بلوں کے ہیلی کاپٹروں میں اپیوگ کے لیے نوینتم ہتھیار اتپادوں میں سے ایک ہے، جسے حال کے ورشوں میں لڑاکو ہیلی کاپٹروں پر استھاپت اور سنچالت کیا گیا ہے۔ یہ میزائل ایران کی تھل سینا کے انوسندھان اور آتم نربھرتا سنستھا کی اپلبدھیوں میں سے ایک ہے۔ شفق کو پہلی بار تتکالین راشٹرپتی حسن روحانی کی 31 مارچ 2014 کو رکشا منترالے کی یاترا کے دوران ایک ڈرون میں استھاپت کر کے پردرشت کیا گیا تھا، لیکن کچھ سال بعد وایو سینا کے کمانڈر بریگیڈر جنرل یوسف قربانی نے 25 اپریل 2016 کو پریڈ میں وایو سینا کے ہیلی کاپٹروں دوارا آوشک پریچالن میزائلوں میں سے ایک کے روپ میں سینا دیوس کے اوسر پر شفق میزائل کا اناورن کرنے کی گھوشنا کی۔ ہوا سے سطح پر مار کرنے والی اسمارٹ میزائل شفق کی لمبائی 1.90 میٹر ہے۔ یہ لگ بھگ 50 کلو گرام وزنی، یہ سبھی موسم کی استھتیوں میں اپنے لکشوں کو سٹکتا کے ساتھ نشٹ کرنے اور رات کے سنچالن کو انجام دینے میں سکشم ہے۔ شفق میزائل 8 سے 12 کلو میٹر کی رینج میں لکش کو بھیجتی ہے اور ہٹ کرتی ہے۔ شفق میزائل کی ایک مہتوپورن بات ہے کہ اس کی رینج جو توپ خانے کی وایو رکشا پرنالیوں، میزائل لانچروں اور کچھ کم دوری کی سطح سے ہوا میں مار کرنے والی میزائلوں کے خلاف اپنے واہک ویمان کے لیے اچھ سرکشا پردان کرتی ہے۔ اس میزائل کی تیز رفتار بھی اس کی اڑان کے سمے کو ادھکتم رینج کے حساب سے اپیوکت استر پر بنائے رکھتی ہے۔ یہ سپر سونک میزائل 2 سے 2.7 میٹر کی گتی سے لکش کی اور آگے بڑھ سکتی ہے۔ شفق میزائل وشیش وار ہیڈ اور لیٹ فیوز کے کارن بختربند گاڑیوں اور ٹینکوں کو 1 سے 1.5 میٹر کی گہرائی تک بھیجنے میں سکشم ہے۔ شفق میزائل کی سٹکتا 10 کلو میٹر کی دوری سے 30 وگ سینٹی میٹر ہے۔
شفق میزائل کی سب سے مہتوپورن وشیشتاؤں میں سے ایک وشیشتا یہ ہے کہ اس کا استعمال کرنا کافی آسان ہے۔ اس میزائل دوارا جب لکش کا نشانہ لگایا جاتا ہے تو اس کے لیے ہیلی کاپٹر کا ایک استھان پر کھڑا رہنا ضروری نہیں ہے۔ شفق فائر اینڈ فارگیٹ میزائلوں کی شرینی میں سے ہے۔ اس طرح ہیلی کاپٹر کا میزائل کے نشانے پر لگنے تک وہاں رہنا ضروری نہیں رہ جاتا، اور یہ طریقہ یدھ کے میدان کے لیے کافی لابھدائک ہے۔ پہلی پیڑھی کی شفق میزائل میں انفراریڈ امیجنگ ڈیٹیکٹر کا اپیوگ کیا گیا ہے، جو سبھی کوڑوں سے بختر بند اور تیرتے ہوئے لکشوں کو پراپت کرنے میں سکشم ہے۔ اسی طرح लक्ष्य को खोजने और उसकी पहचान करने में ये कभी गलती नहीं करती, क्योंकि इसका डिटेक्शन सिस्टम काफ़ी उच्च स्तर का है। जिस डिटेक्टर का इसमें उपयोग किया गया है वो सिस्टम ऐसा सभी डिटेक्शन सिस्टम से अलग है कि जो केवल प्रकाश की रोशनी में काम करते हैं। इसमें मौजूद सिस्टम रात में छाए, कोहरे और अन्य अंधेरों की स्थिति में भी लगातार काम करता रहा है और अपने निशाने को सटीकता के साथ भेजता है। इसमें मौजूद तकनीक का इस्तेमाल मिसाइल डिटेक्शन, टारगेट ट्रैकिंग, फायर कंट्रोल सिस्टम और मिसाइल सेंसर के साथ विभिन्न प्रणालियों में किया जाता है। दुनिया में ऐसे बहुत ही कम देश हैं कि जिनके पास इस तरह की तकनीक है। ईरान दुनिया के उन देशों में शामिल है कि जिनके पास न केवल इस तरह की तकनीक है बल्कि मिसाइलों में इससे भी ज़्यादा आधुनिक तकनीकों का इस्तेमाल करके ईरान ने दुनिया को आश्चर्यचकित कर दिया है।
शफक मिसाइल की पहली पीढ़ी को मूल रूप से शहाब साकिब श्रृंखला की हवा से हवा में मार करने वाली मिसाइलों के आधार पर डिज़ाइन और निर्मित किया गया था। शहाब साकिब 84 किलो की एक ऐसी मिसाइल है जिसमें 13.5 किलो का वॉरहेड है जो अपने ठोस ईंधन के कारण प्रति सेकंड 740 मीटर की अधिकतम गति तक पहुँच सकती है। विभिन्न लक्ष्यों के खिलाफ सतह से हवा में इस मिसाइल की मारक क्षमता 8.8 से 11 किलोमीटर की है। शफक मिसाइल और शहाब साकिब मिसाइल के बीच पाए जाने वाले अंतर में से एक जिसमें आसानी से पहचाना जा सकता है वो है शहाब साकिब मिसाइल की नाक पर एक कंट्रोल ब्लॉक होता है जो शफक में नहीं है। शफक मिसाइल की पहली पीढ़ी में एक इंफ्रा रेड इमेज डिटेक्टर का उपयोग होता है। इस प्रकार के डिटेक्शन सिस्टम में सभी कोणों से बख्तरबंद और तैरते हुए लक्ष्यों को ट्रैक करने की क्षमता होती है। इसी तरह लक्ष्य को खोजने और उसकी पहचान करने में ये कभी गलती नहीं करती, क्योंकि इसका डिटेक्शन सिस्टम काफ़ी उच्च स्तर का है। साथ ही जैसा कि पहले भी बताया गया है कि इसका उपयोग करना बहुत ही आसान है। इसके इस्तेमाल से युद्ध के मैदान में खतरा कम होता है। साथ ही जब हेलीकॉप्टर इसे अपने लक्ष्य को निशाना बना रहा होता है तो ऐसी स्थिति में उसका एक ही स्थान पर खड़े रहना ज़रूरी नहीं है।
नई पीढ़ी की शफक मिसाइल वर्ष 2021 की शुरुआत में इस्लामी गणतंत्र ईरान की सेना के कमांडर इन चीफ कमांडर जनरल सैयद अब्दुल रहीम उसवी की कज़विन प्रांत में स्थित वायुसेना की एक छावनी की यात्रा के दौरान अनुकूलित शफक मिसाइल से संबंधित चित्र प्रकाशित किए गए थे जो इस बारे में नई जानकारी प्रकट करते हैं। हालांकि ये वो पहला अवसर नहीं था कि जब इस मिसाइल की तस्वीरें सामने आई थीं, क्योंकि इससे एक साल पहले जब इस्लामी गणतंत्र ईरान की सेना द्वारा ड्रोन विमानों का अभ्यास किया जा रहा था तब कोबरा नामक एक लड़ाकू हेलीकॉप्टर का अत्याधुनिक मॉडल पेश किया गया था और उस हेलीकॉप्टर को वायुसेना ने नई पीढ़ी की शफक मिसाइल से लैस किया था। नए प्रकार के शफक मिसाइल में क्षमताओं के मामले में एक महत्वपूर्ण सुधार है जिसमें पिछली पीढ़ी की तुलना में इस मिसाइल की सीमा में काफ़ी वृद्धि हुई है और इसकी सटीकता 20 किलोमीटर तक है। वायुसेना की नई पीढ़ी की शफक मिसाइल जिसे सभी प्रकार के हेलीकॉप्टरों, लड़ाकू विमानों और यूएवी पर स्थापित किया जा सकता है, लेज़र फाइंडर और 750 मीटर प्रति सेकंड की गति का उपयोग करके 15 से 20 किलोमीटर के दायरे में हिलते डुलते और निश्चित लक्ष्यों को नष्ट करने में सक्षम है। साथ ही 13 किलो के वॉरहेड का उपयोग करने वाली ये मिसाइल विभिन्न बख्तरबंद गाड़ियों, उपकरणों, सभी प्रकार के टैंकों, सैन्य वाहनों, कंक्रीट की खाइयों, पनडुब्बियों और रक्षा के बुनियादी ढांचे को नष्ट करने में पूरी सटीकता के साथ सक्षम है। इस मिसाइल की एक और विशेषता है और वो ये कि इसमें विस्फोटक पदार्थों का उपयोग कम होता है लेकिन इसमें नष्ट करने की क्षमता बहुत ज़्यादा होती है।
शफक मिसाइल को उत्पादन के वर्षों बाद वायुसेना ने हेलीकॉप्टरों पर स्थापित किया गया है। वायुसेना के चौथे वायुसेना बेस के कमांडर ब्रिगेडियर जनरल सैयद कासिम खामोशी ने 17 सितंबर 2016 को घोषणा की थी कि लंबी दूरी के एंटी टैंक मिसाइल शफक के साथ एक बेस अभ्यास आयोजित किया जाएगा। सतह से हवा में मार करने वाली नई पीढ़ी की शफक मिसाइल में पिछले मॉडल की तुलना में कई तरह की विशेष परिचालन क्षमताएं हैं। वायुसेना के कोबरा और 214 लड़ाकू हेलीकॉप्टरों में स्थापित है। पहली पीढ़ी की शफक मिसाइल लड़ाकू हेलीकॉप्टरों में केवल दो ही लैस हो पाती थी, लेकिन इसकी नई पीढ़ी की मिसाइल की तकनीक को देखते हुए वर्ष 2021 में वायुसेना द्वारा ये तय किया गया कि 4 शफक नामक आधुनिक वर्जन मिसाइल को कोबरा लड़ाकू हेलीकॉप्टरों में स्थापित किया जाएगा। कोबरा और 214 वॉर हेलीकॉप्टर शफक मिसाइलों से लैस हैं। प्रकाशित तस्वीरों के अनुसार शफक मिसाइल को कर्रार नामक ड्रोन में भी स्थापित करके उसका इस्तेमाल किया जा सकता है। ईरान का कर्रार नामक ड्रोन कई आधुनिक तकनीकों से लैस है और जिसमें मिसाइलों को उसी तरह स्थापित किया जा सकता है कि जैसे लड़ाकू हेलीकॉप्टरों में लैस किया जाता है। 900 किलोमीटर घंटा की अधिकतम गति तक पहुंचने में सक्षम कर्रार नामक ड्रोन इन मिसाइलों को और अधिक ले जाने में सक्षम है, जिसका उपयोग युद्ध पनडुब्बी रोधी और लक्ष्य विरोधी मिशनों में किया जा सकता है। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, हम आशा करते हैं कि हमारा प्रसारण आपको पसंद आया होगा। कार्यक्रमों के बारे में आप अपने विचारों से हमें अवगत करवाते रहिए। हमारा ईमेल आईडी आप नोट कर सकते हैं, hindi@wsiribir। हमारी वेबसाइट है partstoday.com/hi। तो दोस्तों, अगर आप व्हाट्सएप पे हमसे संपर्क करना चाहते हैं तो हमारा व्हाट्सएप नंबर है 00989035065492। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। आप सभी से अब हम अनुमति चाहते हैं। शुभ रात्रि, खुदा हाफिज। Thank you.